بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج ہم اپنے کارکرم کا آرمبھ سورہ بقرہ کی آیت کرمانک 207 سے 210 تک کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں پرخیات قاری پور زرگری۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ومن الناس من یشری نفسا ابتغاء مرضات اللہ واللہ رؤوف بالعباد۔ یا ایھا الذین آمنوا ادخلوا فی السلم کافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين۔ فَإِن زَلَلْتُم مِّن بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ فَاعْلَمُوا أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ۔ هل ينظرون إلا أن يأتيهم الله في ظلل من الغمام والملائكة وقضي الأمر وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ۔ صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ایمان والوں میں سے کوئی ایسا بھی ہے جو ایشور کی پرسنتا پراپت کرنے کے لیے اپنی جان بھی دے دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتیانت دیاوان ہے۔ ہے ایمان والو، تم سب کے سب شانتی میں پرویش کرو اور ایشور کے پرتی سمرپت رہو، اور شیطان کے پد چنوں کا انوسرن نہ کرو کہ وہ تمہارا کھلا ہوا شترو ہے۔ फिर यदि तुम इन सब स्पष्ट निशानियों और चमत्कारों के आने के बाद भी फिसल कर पद भ्रष्ट हो गए तो जान लो कि ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। क्या ये पद भ्रष्ट इतने सारे स्पष्ट तर्कों के बावजूद इस बात की प्रतीक्षा कर रहे हैं कि ईश्वर और फरिश्ते बादलों की छाया में प्रकट होकर इनके सामने आएं और इनके समक्ष नए तर्क रखें ताकि ये ईमान लाएं, जबकि लोगों के मार्गदर्शन के बारे में ईश्वरीय आदेश पूरा हो चुका है और सभी मामले ईश्वर ही की ओर लौटाए जाएंगे।
ये रेडियो तेहरान की हिंदी सेवा है, क्षमा कीजिएगा। आज मंगलवार है, दिसंबर की 19, जमादिसानी की 5 और आजर माह की 28 तारीख। कार्यक्रम में पहले आप विश्व समाचार सुनेंगे, फिर राजनीतिक चर्चा पेश की जाएगी, उसके उपरांत हम आपको पवित्र कुरान के किस्सों पर आधारित कुरानी किस्से नामक कार्यक्रम सुनवाएंगे। सभा का अंतिम कार्यक्रम होगा पश्चिम एशिया में अमेरिका का पतन। दोस्तों, ये थी रूपरेखा। आप कुछ ही क्षणों में आप विश्व समाचार सुनेंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। गालिबाफ का मानना है कि अमेरिका का समर्थन बेजायरियों को मुक्ति नहीं दिला पाएगा। गजा में फिलिस्तीनी शहीदों की संख्या बढ़कर 19,500 हो चुकी है। राष्ट्रसंघ ने गजा के बारे में एक न्यायालय के गठन की मांग की है। यमन ने अमेरिका के नए गठबंधन को धमकी दी है। और अब आप विस्तार से समाचार सुनिए।
विदेश मंत्री का कहना है कि क्षेत्रीय और अंतर्राष्ट्रीय मुद्दों पर तेहरान तथा दोहा के दृष्टिकोण समान हैं। कतर के राष्ट्रीय दिवस के आगमन का उल्लेख करते हुए ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने एक्स हैंडल पर लिखा है कि विभिन्न अंतर्राष्ट्रीय और क्षेत्रीय चुनौतियों तथा मुद्दों पर ईरान और कतर के बीच घनिष्ठ सहयोग दोनों देशों के बीच आपसी विश्वास को बयान करता है।
बाकिर गालिबाफ कहते हैं कि पश्चिम का खुला समर्थन भी अब ज़ायनियों को उस दलदल से निकाल नहीं सकता जिसमें वो फंसकर हाथ पैर मार रहा है। ईरान के संसद सभापति ने कहा है कि ज़ायनी शासन के अजय होने का मिथक अब इतिहास का हिस्सा बन चुका है। मोहम्मद बाकिर गालिबाफ ने कहा कि अमेरिका और पश्चिम का समर्थन भी अवैध ज़ायनी शासन को उस दलदल से निकाल न पाएगा जिसमें वो फंस चुका है। उन्होंने मंगलवार को संसद की कार्रवाई में ज़ायनियों द्वारा गजा में किए जाने वाले अमानवीय कार्रवाइयों की कड़े शब्दों में निंदा की।
गजा में शहीद फिलिस्तीनियों की संख्या बढ़कर 19,453 हो गई है। अवैध ज़ायनियों के ताज़ा हमले में 16 फिलिस्तीनी शहीद हुए हैं। फिलिस्तीन के स्वास्थ्य मंत्रालय ने बताया है कि उत्तरी गजा के जेबालिया शरणार्थी शिविर पर ज़ायनियों की ताज़ा बमबारी में कम से कम 16 फिलिस्तीनी शहीद हो गए, जबकि इसी हमले में 75 से अधिक फिलिस्तीनी घायल भी हुए। फिलिस्तीन के स्वास्थ्य मंत्रालय ने अपनी ताज़ा रिपोर्ट में بتایا ہے کہ منگلوار 19 دسمبر کو غزہ میں شہید ہونے والے فلسطینیوں کی سنکھیا بڑھ کر 19,453 ہو چکی ہے. اس دوران گھائل ہونے والے فلسطینیوں کی سنکھیا 52,286 ہے. گھائلوں میں بہت کی سنکھیا چنتا جنک بنی ہوئی ہے.
سنیکت راشٹر سنگھ نے غزہ یدھ کے سمبندھ میں ایک وشیش نیالے کے گٹھن کی مانگ کی ہے. غزہ میں بھاری رکت پات کو دیکھتے ہوئے انتراشٹریہ سنستھا سنیکت راشٹر سنگھ نے غزہ تراسدی کو لے کر ایک وشیش عدالت کے گٹھن کا آہوان کیا ہے. اسنا کی رپورٹ کے انوسار راشٹر سنگھ کے مہا سچیو کے مانوی معاملوں کے سلاحکار نے ایک ساکشاتکار میں کہا ہے کہ اس بات کو دیکھا جا رہا ہے کہ غزہ یدھ کے کارن دنڈت ہونے سے بچنے کے پریاس کیے جا رہے ہیں. ایسے میں غزہ یدھ کو لے کر ایک وشیش عدالت کا گٹھن کیا جانا چاہیے. ان کا کہنا تھا کہ غزہ میں بمباری سے مرنے والوں کی سنکھیا میں وہاں پر وبھن بیماریوں میں مرنے والوں کی سنکھیا سمبھوتا ادھک ہے. ملبا ہٹانے کا کام شروع ہونے کے ساتھ ہی اس سنکھیا میں بہت تیزی سے وردھی ہونے کی آشا کی جا رہی ہے.
اسرائیل نے ایک بار پھر اپنی کرورتا کا پردرشن کیا ہے. اس نے ایک شب یاترا پر ڈرون سے حملہ کر دیا. اسرائیلی سینا نے دکشنی لبنان میں حزب اللہ کے ایک شہید کو دفنانے کے لیے سبھا پر ڈرون سے حملہ کر دیا. لبنان کی سرکاری سماچار ایجنسی کے انوسار ایک اسرائیلی ڈرون نے دکشنی لبنان میں ایک عمارت پر حملہ کیا جہاں لبنانی ناگرک حزب اللہ کے شہید مجاہد کو دفنانے کے لیے اکترت ہوئے تھے. حالیہ دنوں میں غزہ پٹی میں اسرائیلی سینا دوارا کیے گئے بھیانک اپرادھوں اور شیتر میں بڑی سنکھیا میں فلسطینیوں کی شہادت کے بعد حزب اللہ نے اویدھ ادھیکرت کھیتروں کے اتر میں اسرائیل کے سینی ٹھکانوں کو نشانہ بنانا شروع کر دیا ہے. ایک ایسا قدم ہے جس سے زائونی ناگرکوں میں ڈر پیدا ہو گیا ہے.
امریکی گٹھ بندھن کے گٹھن کی گھوشنا پر پرتکریا دیتے ہوئے یمن کے رکشا منتری نے زور دے کر کہا کہ یمنی سشستر بل لال ساگر کو امریکیوں اور ان کے سہیوگیوں کے لیے قبرستان بنا دیں گے. تسنیم نیوز ایجنسی کی رپورٹ کے مطابق یمن کی راشٹریہ مکتی سرکار کے رکشا منتری میجر جنرل محمد ناصر العاطفی نے امریکہ کو لال ساگر میں کسی بھی پرکار کی کارروائی کے پریناموں کی بابت چیتاونی دی ہے. العاطفی نے تازہ نوسینی گٹھ بندھن کے گٹھن کے سمبندھ میں امریکی رکشا منتری ڈیوڈ آسٹن کے بیان کے جواب میں کہا کہ ہمارے پاس ایسے اپکرن ہیں جو آپ کے بیڑے جہازوں پنڈبیوں اور ویمان واہک کو ڈبو سکتے ہیں. یمن کے رکشا منتری نے امریکہ اور اس کے سہیوگیوں سے کہا کہ لال ساگر آپ کا قبرستان بن جائے گا.
یمن کے سشستر بلوں نے ایک بیان میں لال ساگر میں زائونی شاسن کے دو جہازوں کو نشانہ بنائے جانے کی جانکاری دی ہے. المسیرہ ٹی وی چینل کے انوسار یمنی سوتروں نے کہا ہے کہ یمن کی سینا دوارا داغے گئے دو میزائلوں سے دو سمندری جہازوں پر حملہ کیا گیا. یمن کی سشستر سینا کے پروکتا نے اپنے بیان میں بتایا ہے کہ غزہ کی مظلوم جنتا کے سمرتھن میں جو ورتمان سمے میں ہتیاؤں وناش اور گھیرا بندی جیسے اتیاچاروں کا سامنا کر رہی ہے یمنی اٹھ کھڑے ہوئے ہیں. یمنی نوسینا نے ایک وشیش ابھیان میں زائونی شاسن کے دو جہازوں کو نشانہ بنایا ہے. یمن کی سشستر سینا کے بیان میں آیا ہے کہ ان جہازوں کو تب نشانہ بنایا گیا جب انہوں نے ہماری کال کا جواب دینے سے انکار کر دیا.
روس کے راشٹرپتی کاریالے کی اور سے گھوشنا کی گئی ہے کہ یہ دیش پشچم کی اور سے لال ساگر میں کی جانے والی ہستکشیپ پورن کارروائی میں بھاگ نہیں لے گا. دیمیتری پیسکوف نے کہا ہے کہ شپنگ مارک کی سرکشا کو سنشچت بنانے کے بہانے پشچم کے نیتوتو میں لال ساگر میں کی جانے والی ہستکشیپ پورن کارروائی میں وہ حصہ نہیں لے گا. پراپ رپورٹوں کے انوسار اسپین فرانس کینیڈا بحرین بریٹن اور سنیکت راجیہ امریکہ کے پرسپر سہیوگ سے لال ساگر میں ہستکشیپ پورن کارروائی کرنے کی یوجنا بنائی گئی ہے. پشچم کی اور سے یہ ہستکشیپ پورن کارروائی ایسی حالت میں انجام دینے کی بات کہی جا رہی ہے کہ جب انصار اللہ نے کھل کر چیتاونی دے رکھی ہے کہ لال ساگر کے لیے امریکہ جو بھی گٹھ بندھن تیار کرے گا وہ اس کا مقابلہ کرے گا.
زائونی شاسن کی میڈیا کا کہنا ہے کہ نکٹ بھوش میں بندیوں کے آدان پردان کے سمجھوتے کی کوئی بھی سمبھاونا نہیں ہے. موساد کے پرمکھ نے قطری ادھیکاریوں کے ساتھ پرامرش کیا اور समाचार पत्र हार्तेज ने घोषणा की है कि निकट भविष्य में कैदियों के आदान प्रदान के समझौते पर पहुंचने की कोई उम्मीद नहीं है। तस्नीम समाचार एजेंसी के अनुसार हारेत्स अखबार ने एक रिपोर्ट में कहा है कि मोसाद प्रमुख ने कतर के प्रधानमंत्री और अमरीकी सेंट्रल इंटेलिजेंस एजेंसी के प्रमुख से वार्सा में मुलाकात की और कैदियों के आदान प्रदान के समझौते को आगे बढ़ाने का मार्ग प्रशस्त करने की भी कोशिश की। हिब्रू भाषा में इस मीडिया ने सूत्रों के हवाले से बताया है कि उनके नाम या पद का गोपनीय रखा जाए, निकट भविष्य में कैदियों के आदान प्रदान के समझौते पर पहुंचने की कोई उम्मीद नहीं है।
ज़ायनी शासन के खिलाफ फिलिस्तीनी जनता और प्रतिरोधकर्ता गुटों के साहसिक प्रतिरोध की प्रशंसा करते हुए सीरिया के राष्ट्रपति ने जोर दिया कि प्रतिरोध की कीमत सांठगांठ की कीमत से कम है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार सीरिया के राष्ट्रपति बशार असद ने कहा कि प्रतिरोध इसराइली सेना को प्राप्त सभी समर्थन के बावजूद उसकी नाक जमीन पर रगड़ने में कामयाब रहा। उन्होंने बताया कि प्रतिरोध ने ज़ायनी बंदियों के साथ किए गए अच्छे और सच्चे बर्ताव को जारी करके ज़ायनियों के मिथक को तोड़ने में कामयाबी हासिल की। सीरिया के राष्ट्रपति ने कहा कि हम प्रतिरोध के सिद्धांत पर कायम हैं और उसका पालन करते हैं तथा प्रतिरोध की कीमत सांठगांठ की कीमत से कम है। बशार असद ने कहा कि आज का प्रतिरोध सभी अरब देशों की रक्षा करता है।
पाकिस्तान की सरकार ने घोषणा की है कि देश के भीतर उन विदेशी नागरिकों को रहने का कोई भी अधिकार नहीं है जिनके पास कानूनी कागजात नहीं हैं। पाकिस्तान की अंतरिम सरकार के सूचना मंत्री ने मंगलवार को कहा कि गैर कानूनी ढंग से देश में रहने वाले विदेशी नागरिकों को यहां पर रहने का अधिकार नहीं है। उन्होंने बताया है कि पाकिस्तान में लगभग 20,000 ऐसे अफगानी नागरिक रह रहे हैं जिन्होंने पिछले दो दशकों के दौरान अफगानिस्तान में मौजूद अमरीकी सैनिकों का सहयोग किया है। पाकिस्तान के सूचना मंत्री का कहना था कि ये लोग देश की सुरक्षा के लिए गंभीर खतरा है।
पिछले 13 दिसंबर को भारतीय संसद में सुरक्षा चौक मामले को लेकर केंद्र की मोदी सरकार और केंद्रीय गृह मंत्री अमित शाह से बयान देने की मांग लेकर दोनों सदनों में हंगामा जारी है। हंगामे के बाद कांग्रेस के अधीर रंजन चौधरी, डीएमके के टी आर बालू और दयानिधि मारन और तृणमूल कांग्रेस के सौगत रॉय सहित कुल 33 विपक्षी सदस्यों को सोमवार को सदन की कार्यवाही में बाधा डालने के लिए लोकसभा से निलंबित कर दिया गया।
चीन के कई क्षेत्रों में आने वाले भीषण भूकंप में मरने वालों की संख्या 111 से अधिक हो गई है जबकि 200 से अधिक लोग घायल बताए जा रहे हैं। उत्तरी पश्चिमी चीन के प्रांतों में 6.2 तीव्रता के झटके महसूस किए गए। किंघई प्रांत के हैदोंग शहर में भी 9 लोगों मारे गए और 124 घायल हो गए। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अवैध आतंकी इसराइली शासन द्वारा गजा की मजलूम जनता पर किए जाने वाले अत्याचारों के बारे में,
फिलिस्तीन के मजलूम और निर्दोष लोगों के खिलाफ,
और फिर बात करेंगे पुतिन द्वारा अमरीका और पश्चिमी देशों की बढ़ाई गई चिंता के बारे में,
क्रेमलिन हाउस के प्रवक्ता दिमित्री,
और अंत में चलेंगे भारत जहां संसद पर हुए हमले के बाद
पक्ष और विपक्ष के बीच जारी टकराव की वजह से संसद के दोनों सदनों से दर्जनों विपक्षी सांसदों के निलंबन के बारे में हमारे संवाददाता आपको बताएंगे।
महत्वपूर्ण मुद्दों पर आपको चर्चा कर
संसद की सुरक्षा में
तो दोस्तों सबसे पहले बात करते हैं गजा पर लगातार जारी अवैध आतंकी इसराइली शासन के हमलों की। एक ओर एक अवैध शासन है और दूसरी ओर फिलिस्तीनी राष्ट्र जो अपने अधिकारों की मांग को लेकर दशकों से संघर्ष कर रहा है। इस बीच दुनिया की कुछ कथित मानवाधिकारों की रक्षक सरकारें हैं जो गजा में मानवता को शर्मसार कर देने वाले हर जघन अपराध को अंजाम देने वाले अवैध शासन इसराइल के साथ न केवल खड़े हैं बल्कि उसका पूरा समर्थन कर रहे हैं। इस संबंध में एक रिपोर्ट पेश कर रही हैं हमारी साथी मरियम महरदादी।
फिलिस्तीन के मजलूम और निर्दोष लोगों के खिलाफ इसराइल के पाशविक हमले जारी हैं। इन हमलों में शहीद होने वालों की संख्या 19,000 से अधिक हो गई है। शहीद होने वालों में सबसे अधिक संख्या बच्चों और महिलाओं की है। फिलिस्तीनियों विशेषकर गजा में रहने वाले फिलिस्तीनियों के लिए कहीं भी सुरक्षित स्थान नहीं है। इसराइल लोगों के घरों व आवासीय क्षेत्रों, स्कूलों, मस्जिदों, गिरजाघरों और अस्पतालों पर भीषण बमबारी करता है। रोचक बात यह है कि इसराइल होलोकॉस्ट की घटना का बहाना बनाकर स्वयं को दुनिया की मजलूम कौम दिखाना व बताना चाहता है, पर आज उसकी बर्बरता से इसराइल और मानवाधिकार की रक्षा का दम भरने वालों के चेहरों से नकाब हट गई है और पूरी दुनिया जहाँ इसराइल के जघन्य अपराधों का साक्षी है, वहीं वो मानवाधिकार की रक्षा का दम भरने वाले अमेरिका और पश्चिमी व यूरोपीय देशों का वास्तविक चेहरा भी देख रही है। एक पत्रकार और एक महिला की मौत पर शोर मचाने वालों के मुंह पर आज ताला लगा हुआ है। आज इसराइल फिलिस्तीन में 90 से अधिक पत्रकारों की हत्या कर चुका है, परंतु मानवाधिकार की रक्षा का दम भरने वाले देशों ने अर्थपूर्ण चुप्पी साध रखी है। सवाल ये पैदा होता है कि मानवाधिकार की रक्षा का दम भरने वाले देशों ने चुप्पी क्यों साध रखी है। उसका सीधा सा जवाब यह है कि फिलिस्तीन में जो कुछ मानवता विरोधी अपराध हो रहे हैं उन सबको उनका लाडला इसराइल अंजाम दे रहा है। बहुत से जानकार हलकों का कहना है कि अमेरिका, पश्चिमी व यूरोपीय देशों की चुप्पी उनके समर्थन की सूचक है और आज जो कुछ फिलिस्तीनियों पर अत्याचार हो रहा है वो इन्हीं देशों के समर्थन का परिणाम है। इन्हीं देशों के समर्थन से इसराइल ने अपने अवैध अस्तित्व की घोषणा की। ब्रिटेन की भूमिका और बिलफोर घोषणा पत्र को इसी परिप्रेक्ष्य में देखा जा सकता है। 7 अक्टूबर से अलग सा तूफान आरंभ हुआ है। इसराइल को तसल्ली और ढारस बंधाने के लिए सबसे पहले अमरीका के विदेश मंत्री एंटनी ब्लिंकन तेल अवीव की यात्रा पर गए थे। उसके बाद अमरीका के राष्ट्रपति जो बाइडेन अवैध अधिकृत फिलिस्तीन की यात्रा पर गए थे और उन्होंने कहा था कि हम इसराइल के साथ हैं। रोचक बात है कि उन्होंने ये भी कहा था कि इसराइल को जिस हथियार व संसाधन की जरूरत होगी अमेरिका उसे देगा। साथ ही उन्होंने ये भी कहा था कि अगर इसराइल ना होता तो हम उसकी स्थापना करते। कहने का तात्पर्य यह है कि अत्याचार व अपराध की बुनियाद रखने वाले अमेरिका, ब्रिटेन और पश्चिमी व यूरोपीय देश हैं और इन देशों के क्रियाकलापों से उनके चेहरों पर मानवाधिकार का पड़ा मुखौटा पूरी तरह हट गया है और जब तक इसराइल के प्रति इन देशों का समर्थन व आशीर्वाद जारी रहेगा तब तक फिलिस्तीनी लोगों पर अत्याचार जारी रहेंगे।
और अब चर्चा करते हैं रूस में होने वाले आगामी राष्ट्रपति चुनाव के बारे में। पुतिन ने राष्ट्रपति पद के उम्मीदवार के रूप में नामांकन के लिए आवश्यक दस्तावेज जमा करा दिए हैं। इससे पहले उन्होंने एक कार्यक्रम में आगामी राष्ट्रपति चुनावों में भाग लेने की अपनी तत्परता का ऐलान किया था। इस बारे में अधिक जानकारी दे रहे हैं हमारे साथी अख्तर अब्बास।
क्रेमलिन हाउस के प्रवक्ता दिमित्री पेस्कोव ने अगले राष्ट्रपति पद के चुनाव हेतु नामांकन के लिए देश की केंद्रीय चुनाव समिति में रूसी राष्ट्रपति व्लादिमीर पुतिन की हाजिरी की पुष्टि की है। रूस में राष्ट्रपति पद के लिए चुनाव مارچ 2024 کے مدھیہ میں ہوگا۔ پوتین نے راشٹرپتی پد کے امیدوار کے روپ میں نامانکن کے لیے آوشک دستاویز جمع کر دیے ہیں۔ اس سے پہلے انہوں نے ایک کارکرم میں آگامی راشٹرپتی چناؤں میں بھاگ لینے کی اپنی تتپرتا کا اعلان کیا تھا، جس میں روس کے 200 سے ادھک سینیہ ہستیوں اور سمانت ویکتیوں نے بھاگ لیا تھا۔ پوتین کے راشٹرپتی پد کا ورتمان کارکال 7 مئی 2024 کو سماپت ہوگا۔ یہ پانچویں بار ہے کہ جب ولادیمیر پوتین کو روسی راشٹرپتی چناؤں میں بھاگ لینے کے لیے نامزد کیا جائے گا۔ یدی وہ اس دور کا چناؤ جیتتے ہیں تو ان کا راشٹرپتی کارکال اگلے 6 ورشوں تک رہے گا، یعنی ان کا کارکال 2030 تک بڑھایا جا سکے گا۔ ولادیمیر پوتین کا جنم 7 اکتوبر 1952 کو ہوا تھا اور وہ روس کے ورتمان راشٹرپتی ہیں۔ وہ 15 اپریل 2008 سے یونائٹڈ رشیا پارٹی کے پرمکھ ہیں۔ پوتین 1999 سے لگاتار روس کے راشٹرپتی یا پردھان منتری پد پر بنے ہوئے ہیں۔ 2000 میں پوتین پہلی بار اور 4 سال کے لیے روسی سنگھ کے راشٹرپتی بنے تھے۔ اس کے بعد وہ 2004 میں دوبارہ چنے گئے اور 2008 تک اس پد پر رہے۔ اس کے بعد وہ 2012 سے روس کے راشٹرپتی ہیں اور 2024 تک اس پد پر رہیں گے۔ 2020 میں روسی سمویدھان میں کیے گئے سنشودھن کے آدھار پر راشٹرپتی پد کی سیما پوتین کے پچھلے راشٹرپتی کارکال کی پرواہ کیے بنا لاگو کی جاتی ہے۔ اس کا مطلب یہ ہے کہ وہ 2 اور کارکال کے لیے راشٹرپتی چناؤں میں حصہ لے سکتے ہیں۔ پچھلا سمویدھان روس کے راشٹرپتی کو لگاتار 2 کارکال سے ادھک اس پد پر بنے رہنے کی انومتی نہیں دیتا تھا، لیکن روسی راشٹرپتی چناؤں کا نیا قانون، جسے سمویدھان میں سنشودھن پر جنم سنگرہ کے بعد سنسد دوارا منظوری دے دی گئی اور پوتین نے اس پر ہستاکشر بھی کیے، انہیں 2036 تک بنا کسی پرتیبند کے راشٹرپتی پد پر بنے رہنے کی انومتی دیتا ہے۔ جولائی 2020 میں روسی جنتا نے روسی سمویدھان میں سنشودھن کے پکش میں متدان کیا تھا۔ روسی معاملوں کے وشیشجھ شعیب بہمن کہتے ہیں کہ روسی سمویدھان میں بدلاؤ اور پریورتن کی پرکریا ایک ایسی استھتی پیدا کرے گی جس کی وجہ سے ان وکلپ، یعنی پوتین کے اترادھیکاری کا وکلپ، پھیکا پڑ جائے گا اور وہ ویکتیگت روپ سے خود ہی پہلے اور نرنائک بھومکا ادا کرنے والے دیش کے ایک ماتر شخص رہیں گے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت میں سنسد کی سرکشا میں ہوئی چوک کو لے کر گرہ منتری امیت شاہ کے بیان کی مانگ کو لے کر پردرشن کرنے والے وپکش کے 141 سانسد اب تک نلمبت کیے جا چکے ہیں۔ وپکشی سانسدوں نے سنسد کے گیٹ اور پریسر میں جم کر نعرے بازی کی ہے۔ وپکش کی مانگ کے آگے ہمیشہ کی طرح مودی سرکار نے ایک بار پھر خاموشی اختیار کر لی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
مہتوپورن مدوں پر آپ کو چرچا کر
سنسد کی سرکشا میں چوک معاملے میں گرہ منتری امیت شاہ کے بیان کی مانگ کو لے کر ہنگامہ کرنے والے وپکش کے 141 سانسد اب تک نلمبت کیے جا چکے ہیں۔ آج لوک سبھا سے 49 سانسدوں کو نلمبت کر دیا گیا۔ اس سے پہلے سوموار کو لوک سبھا کے 46 سانسدوں کو نلمبت کیا گیا تھا۔ کانگریس کے نیتا جے رام رمیش نے بتایا کہ اب لوک سبھا میں انڈیا گٹھ بندھن کے کیول 7 سانسد بچے ہیں، جن میں سونیا گاندھی اور راہل گاندھی شامل ہیں۔ سنسد کے دونوں صدروں میں آج بھی جم کر ہنگامہ ہوا۔ وپکشی دلوں کی مانگ ہے کہ گرہ منتری امیت شاہ سنسد میں سرکشا چوک کے مدعے پر بیان دیں۔ دونوں صدروں سے نلمبت کیے گئے وپکشی سانسدوں نے آج سنسد پریسر میں استھت مہاتما گاندھی کی پرتیما کے سامنے اور سنسد میں پرویش دوار پر دھرنا دیا اور سرکار ویرودھی نعرے لگائے اور سرکار پر تاناشاہی رویہ اپنانے کا آروپ لگایا۔ کانگریس ادھیکش ملک ارجن کھڑگے نے کہا،
دیش کے اتہاس میں پہلی بار ہے کہ آج کتنے لوگوں کو انہوں نے سسپینڈ کیا، یہ ڈیموکریسی کے لیے اچھا نہیں ہے، یہ ڈرانے کی بات ہو گئی ہے۔
سنسدیہ کاریہ منتری پرہلاد جوشی نے وپکش پر غیر ذمہ دارانہ رویہ اپنانے اور سنسد ایوم لوک تنتر کی مریادا کو آگھات پہنچانے کا آروپ لگایا۔
اے تٹیالہ کے
तो अपमान कर रहे हैं, चेयर का अपमान कर रहे हैं, सदन का अपमान कर रहे हैं, देश का जनता ने जो मैंडेट दिया है उनका अपमान कर रहे हैं।
सत्ता पक्ष का कहना है कि कांग्रेस 3 राज्यों के विधानसभा चुनावों में अपनी करारी हार सहन नहीं कर पा रही है और विपक्ष ने आगामी लोकसभा चुनाव के बाद भी विपक्ष में बैठने का मन बना लिया है। विपक्ष का दावा है कि सरकार विपक्ष को संसद में बोलने और सड़कों पर विरोध करने नहीं दे रही है और ये तानाशाही नहीं तो और क्या है। राज्यसभा सांसद मनोज झा,
देश की सुरक्षा का मसला है, सिर्फ संसद की इमारत का नहीं है। एक आधिकारिक बयान नहीं दे सकते हो, क्या चाहते हो? विपक्ष मुक्त संसद आपने बना लिया, लोकसभा में उतने किए, राज्यसभा में 45 कर दिए, जो बचे खुचे हैं कल कर देना, लेकिन याद रखे जाओगे, ये दौर याद रखा जाएगा।
ज्ञात रहे कि 13 दिसंबर को 2 व्यक्तियों ने जो भाजपा के एक सांसद द्वारा दिए गए पास से संसद गैलरी में पहुंचे थे, कार्रवाई के दौरान गैलरी से सदन में कूदकर अपने साथ लाए रंगीन धुएं को छोड़ा। सांसदों ने इन्हें पकड़कर सुरक्षा कर्मियों के हवाले कर दिया। संसद के बाहर से भी उनके 2 साथियों को पकड़ा गया। इन लोगों का कहना था कि उन्होंने देश में बढ़ती बेरोजगारी पर विरोध के लिए ऐसा किया। इस संदर्भ में अब तक 9 लोगों को गिरफ्तार किया गया है और जांच चल रही है। विपक्षी दलों की मांग है कि भाजपा के सांसद की भी जवाबदेही तय की जाए जिन्होंने पास जारी किए थे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, राजनीतिक चर्चा का ये दैनिक कार्यक्रम अब यहीं समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आपने कार्यक्रम सुना राजनीतिक चर्चा, जिसे पेश किया रविश जैदी ने। कार्यक्रम आपको कैसा लगा, इस बारे में अपने विचार हमें ज़रूर लिख भेजिएगा। और अब हम पेश करने जा रहे हैं सभा का अगला कार्यक्रम, कुरानी किस्से। قرآن قصے۔
दोस्तों, साप्ताहिक कार्यक्रम कुरान किस्से की एक कन्नकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेरदादी और गायम रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह तूर की आयत संख्या 29 से लेकर 34 तक की आयतें कब नाजिल हुई थीं। दारुन नदवा नाम की एक जगह थी। जब कोई महत्वपूर्ण फैसला लेना होता था तो अरब के सारे कबीले के सरदार वहां पर जमा होते थे। अरब के सारे कबीले पैगंबर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम को अपने हितों के लिए ख़तरा समझते थे। वे सब पैगंबर इस्लाम के ख़िलाफ़ कोई फ़ैसला लेने के लिए एक दिन दारुन नदवा में जमा हुए थे। उस दिन की सबसे गर्म खबर भी यही थी। सभी क्रोधित थे और सब पैगंबर इस्लाम के ख़िलाफ़ कुछ कहना चाहते थे। अगर इस दिशा में माल खर्च करना पड़ता तो इसके लिए भी वे सब तैयार थे। दारुन नदवा में सबको जाने की अनुमति नहीं थी। वहां पर वही जाता था जिसकी उम्र 40 साल से अधिक हो या वो धनी हो। पैगंबर इस्लाम के 4वें नंबर के पूर्वज कसी बिन कलाब की संतान को पवित्र नगर मक्के की अध्यक्षता सौंपी गई थी और खाने काबा से संबंधित कार्यों का प्रबंधन भी उन्हीं की संतान किया करती थी।
पवित्र नगर मक्का के लोगों की आमदनी का एक स्रोत शाम या यमन से व्यापार करने के लिए काफिलों को तैयार करके भेजना था। दारुन नदवा में ये भी तय होता था कि किस व्यापारी की कितनी पूंजी है और इस बात को वहाँ पर लिखा जाता था और इस संबंध में जो बातें लिखी जाती थी काफिले की वापसी तक वहाँ पर उनकी सुरक्षा भी की जाती थी।
जो व्यापारी काफिले होते थे उन्हें दारुन नदवा से रवाना किया जाता था और जब व्यापार करके लौटते थे तो दारुन नदवा ही लौटते थे। वहां पर लोग उनका स्वागत करते और व्यापार से जो लाभ हुआ होता था उसे संबंधित लोगों में बांट दिया जाता था। बहुत से अवसरों पर ऐसा भी होता था कि जिसकी पूंजी होती थी उसे काफ़ी मुनाफा होता था और जो मूल पूंजी होती थी उसमें हाथ लगाए बिना दारुन नदवा में उसे जमा कर दिया जाता था ताकि जो काफिले का प्रमुख होता था उसके पास अगले काफिले को तैयार करके भेजने के लिए काफ़ी पूंजी बाकी रहे।
इसी प्रकार जो बड़े बड़े व्यापारी प्रतिष्ठित व गणमान्य लोग और पूंजीपति होते थे वे दारुन दवा में विचार विमर्श करते थे और जो सहमति पत्र लिखे जाते थे उन्हें भी वहीं रखा जाता था। सानाशे की दारुन दवा बहुत महत्वपूर्ण जगह थी, परंतु जब इस्लाम का उदय हुआ तो बहुत से लोगों ने अपनी सामाजिक, राजनीतिक और व्यापारिक स्थिति को खतरे में देखा और दारुन दवा में आपात बैठक की और उसमें पैगंबर इस्लाम को पवित्र नगर मक्का से निष्कासित कर देने का प्रस्ताव दिया गया जिसे स्वीकार नहीं किया गया।
इस प्रस्ताव को स्वीकार न करने की एक वजह यह भी थी कि अगर पवित्र नगर मक्का से पैगंबर इस्लाम को निकाल दिया जाए तो संभव है कि दूसरे कबीले के लोग उन पर ईमान ले आए और ये खतरा हमेशा बना रहे। दारुन नदवा में जो प्रस्ताव दिए गए उनमें से एक ये भी था कि पैगंबर इस्लाम को कत्ल कर दिया जाए, परंतु इस प्रस्ताव को भी कबूल नहीं किया गया क्योंकि इस बात की आशंका मौजूद थी कि अगर पैगंबर इस्लाम की हत्या कर दी जाती तो संभव है कि कबीलों के मध्य युद्ध और रक्तपात आरंभ हो जाता और पैगंबर इस्लाम के संबंध में अंतिम प्रस्ताव ये दिया गया कि उन पर जादूगर और पागल होने का आरोप लगाया जाए, शायद समय बीतने के साथ इस समस्या का समाधान हो जाए।
कुरैश के काफिरों व अनिकेश्वरवादियों ने आरंभ में ये दावा किया कि हजरत मोहम्मद लिखना पढ़ना नहीं जानते हैं, इस आधार पर वो अपने पास से इस प्रकार की आयतों को नहीं ला सकते। निश्चित रूप से किसी ने उन्हें सिखाया है। चूंकि अरब खुद अज्ञानी थे और लिखना पढ़ना नहीं जानते थे तो ये कहने का साहस भी न कर सके कि हमसे किसी ने पैगम्बर इस्लाम को लिखना पढ़ना सिखाया है। इस आधार पर वे किसी पढ़े लिखे व्यक्ति की तलाश में थे ताकि ये कह सके कि इसने पैगंबर इस्लाम को इन आयतों को सिखाया है।
आरंभ में उन्होंने कहा कि एक रोमी नसरानी दास है जो पैगंबर इस्लाम का शिक्षक है क्योंकि वो हमेशा मक्का में अध्ययन करता और लिखता रहता है। रोचक बात यह है कि वो रोमी दास था और वो अपनी भाषा भी अच्छी तरह से नहीं जानता था। कुरैश के कुछ काफिर ये कहते थे कि वरका बिन नौफिल पैगंबर इस्लाम का शिक्षक है। वरका बिन नौफिल पैगंबर इस्लाम की पत्नी हजरत खदीजा के चचा का बेटा था और उसे तौरेत व इंजील की जानकारी थी। उसने इन आसमानी किताबों को लिखने का भी काम किया था। इस प्रकार के निराधार आरोपों को कबूल नहीं किया गया और उसका कोई प्रभाव भी नहीं हुआ, बल्कि अधिकांश का विश्वास ये था कि पैगंबर इस्लाम को आयतों की शिक्षा किसी अलौकिक शक्ति ने दी है।
इस्लाम धर्म के उदय से पहले यहाँ तक कि इस्लाम के उदय के बाद उसके आरंभिक काल में अरबों का मानना था कि जो व्यक्ति शायर होता है उसका किसी जिन्नात से संबंध होता है और ये जिन्नात हैं जो उसे शेरों की शिक्षा देता है। इस आधार पर अरबों का विश्वास था कि शायरों का संबंध एक पैरालौकिक संसार से होता है और अनेकेश्वरवादी भी लोगों पर पैगंबर इस्लाम की बातों और पवित्र कुरान की आयतों के असर को रोकने के लिए इस प्रकार की बातें करते व कहते थे।
इसी प्रकार अज्ञानता के काल के अरबों का मानना था कि जिसके अंदर भी होशियार व तेज होने की अलामतें हों उसका संबंध किसी जिन्नात से होता है और वही जिन्नात है जो उसे शेरों की शिक्षा देता है। कुरैश कबीले के काफिर व अनेकेश्वरवादी पैगंबर इस्लाम की तुलना जुहैर, नानजेह और आसा से करते थे क्योंकि ये तीनों जादूगर और शायर थे। अज्ञानता के काल में जीवन व्यापन करते थे परंतु उनके मरने के बाद उनका प्रभाव खत्म हो गया था।
آنے کے شور وادیوں کا ماننا تھا کہ پیغمبر اسلام کا بھی وہی حال ہوگا جو تینوں جادوگروں و شاعروں کا ہو چکا ہے، اور وہ بھی اتہاس کا بھاگ بن جائیں گے اور انہیں اس بڑی مصیبت سے مکتی مل جائے گی، جبکہ کافر و انکیشور وادی اس بات سے بے خبر تھے کہ پیغمبر اسلام کا راستہ ہمیشہ رہنے والا ہے اور ان کا نام اور ان کی یاد مردہ دلوں کو ہمیشہ ترنائی و جیون پردان کرتی رہے گی۔
اس پرکار کے حالات میں مہانیشور نے پوتر قرآن کے سورہ تور کی 29 سے لے کر 34 تک کی آیتوں کو نازل کیا۔ ان آیتوں میں مہانیشور کہتا ہے، تو آپ یاد دلا دیں کہ ایشور کی کرپا سے آپ جادوگر اور پاگل نہیں ہیں، بلکہ وہ کہتے ہیں کہ وہ شاعر ہے اور ہم اس کے مرنے کی امید لگائے بیٹھے ہیں۔ پیغمبر آپ کہہ دیں کہ تم ہماری موت کی پرتیکشا کرو، کہ ہم بھی تمہارے انت کی پرتیکشا کر رہے ہیں، کیونکہ ان کی بدھی اس چیز کا آدیش دیتی ہے، یا وہ ادنڈی قوم ہیں یا وہ کہتے ہیں کہ قرآن کو اپنے پاس سے بنایا ہے، بلکہ وہ ایمان نہیں لائیں گے۔ اگر وہ صحیح کہہ رہے ہیں تو اس جیسی آیت لائیں۔
دوستو، آپ نے دیکھا کہ کافر اور انکیشوروادی قرآنی آیتوں اور پیغمبر اسلام کی باتوں کے پربھاؤ کو روکنے کے لیے پیغمبر اسلام پر نرادھار آروپ لگاتے ہیں، اور آج بھی لوگ صحیح باتوں و صحیح دھرم سے لوگوں کو روکنے کے لیے اس کے خلاف دشپرچار کرتے اور اس پر طرح طرح کے آروپ لگاتے ہیں، اور اس سے ان کا لکشیہ لوگوں کو سچائی کے مارگ سے روکنا و دور رکھنا ہوتا ہے۔ بہت سے لوگ خود گمراہ ہیں اور دوسروں کو بھی گمراہ کرنے میں لگے ہوئے ہیں، جبکہ کچھ لوگوں کو سچائی کا گیان ہے، پرنتو وہ اپنے ہتوں کے درشٹیگت صحیح بات کرنے میں آناکانی سے کام لیتے ہیں۔ بہت سے لوگ یہ جانتے ہیں کہ وشدھ اسلام کی شکشائیں لوک پرلوک میں انسان کے کلیان کا کارن ہیں، پرنتو وبھن کارنوں سے وہ ان باتوں کو بیان نہیں کرتے ہیں جن میں لوگوں کی بھلائی نہت ہوتی ہے۔
پوتر قرآن کی آیتوں کی روشنی میں وہ لوگ بدھیمان نہیں ہیں جو پیغمبر اسلام کو جادوگر اور پاگل کہتے ہیں۔ مہانیشور نے شتابدیوں پہلے سے یہ چیلنج کر رکھا ہے کہ اگر تمہیں یہ سندیہ ہے کہ یہ قرآن اللہ کے علاوہ کسی اور کی طرف سے نازل ہوا ہے تو اس جیسے ایک سورے کو لے آؤ۔ خود مہانیشور نے کہا ہے کہ انسان اور جنات مل کر بھی قرآن کی طرح ایک سورے کو نہیں لا سکتے۔ دوستو، مہانیشور نے پیغمبروں کو اپنی پیغمبری سدھ کرنے کے لیے چمتکار دیا تھا۔ ہر پیغمبر کا چمتکار کچھ سمے کے لیے یا پھر اسی سمے تک رہتا تھا جب تک وہ زندہ رہتا تھا، مگر مہانیشور نے پیغمبر اسلام کو وہ چمتکار پردان کیا ہے جو شتابدیاں گزر جانے کے بعد بھی ویسے ہی ہے اور پرلے تک باقی رہے گا۔ یہ وہ چمتکار ہے جس کا مقابلہ کوئی نہیں کر پا رہا ہے۔
روچک بات یہ ہے کہ 1400 سال پہلے پوتر قرآن میں جو باتیں کہیں گئی ہیں ان میں سے آج تک ایک بات کو بھی غلط ثابت نہیں کیا جا سکا، جو اس بات کی اسپشٹ دلیل ہے کہ پوتر قرآن کسی انسان کی کہی ہوئی باتوں کا سنکلن نہیں ہے۔ مثال کے طور پر پوتر قرآن میں کہا گیا ہے کہ جو کچھ بھی آسمان میں ہے وہ چل رہا ہے۔ آج سالوں کے بعد دنیا کو پتہ چلا کہ سورج، چاند اور تارے آدی سب اپنی نیت ککشا میں چل رہے ہیں۔ سوچنی بات یہ ہے کہ اربوں خربوں تارے اور سورج سب چل رہے ہیں اور یہ نیت گتی سے اور اپنی نیت ککشا میں ہیں۔ ان میں سے کوئی بھی اپنی نیت گتی سے نہ تو ایک سیکنڈ آگے نہ ایک سیکنڈ پیچھے ہے۔ ان سب کو چلانے والی کوئی شکتی ضرور ہے۔ جو شکتی ان سب کو چلا رہی ہے اسی عظیم شکتی کو کوئی اللہ کے نام سے پکارتا ہے اور کوئی ایشور یا اس جیسے کسی انیہ نام سے پکارتا ہے۔
اسی پرکار پوتر قرآن میں مہانیشور نے کہا ہے کہ ہم نے پہاڑوں کو زمین پر کیل قرار دیا ہے۔ اس کا مطلب یہ ہے کہ زمین بھی چل رہی ہے، اور اگر یہ کیلیں نہ رہیں تو زمین کا سنتولن بگڑ جائے۔ کیا اس بات پر چنتن منن نہیں کرنا چاہیے کہ جب ایک چھوٹی سی سوئی اپنے آپ نہیں گھوم سکتی تو اتنی بڑی زمین کیسے گھومتی ہے اور کیسے چل سکتی ہے؟ اور وہ بھی اس طرح سے چل رہی ہے کہ کسی کو بھی اس کے چلنے کا آبھاس تک نہیں ہو پاتا۔
تو دوستو آج کے کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں اب ہم پیش کرنے جا رہے ہیں اپنی اس سبھا کا انتیم کارکرم، پشچم ایشیا میں امریکہ کا پتن۔ تو سنیے سبھا کا یہ انتیم کارکرم۔
پشچم ایشیا میں امریکہ کا پتن۔
دوستوں پشچم ایشیا میں امریکہ کا پتن نامک شرنکھلا کی انتیم کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں سواتی اور رویش زیدی کا سلام سویکار کیجیے۔
دوستو جیسا کہ ہم نے بتایا کہ یہ کارکرم کی انتیم کڑی ہے اور یہ بات سب کے لیے اسپشٹ ہو چکی ہے کہ ورتمان سمے میں انتراشٹری پٹل پر امریکہ کے نیتوتو میں ہونے والی ادارواادی ویوستھا کا پتن ہو رہا ہے۔ یہ ایسی واستوکتا ہے کہ جس کو اندیکھا نہیں کیا جا سکتا ہے۔ اس کا مکھ کارن یہ ہے کہ سنیکت راج امریکہ کئی حساب سے کمزور ہوتا جا رہا ہے، جس کے پرینام سوروپ وش بھر میں اس کی پکڑ کمزور پڑتی جا رہی ہے۔ آرتھک، سینک اور کوٹنیتک ہر استر پر امریکی شکتی میں کمی ہوتی دکھائی دے رہی ہے۔
ساکھیوں اور تتھیوں کے اترکت راجنیتک وشلیشک اور تھنک ٹینک اس بات کو سویکار کرنے لگے ہیں کہ اب امریکہ جٹل سمسیاؤں میں گھرتا جا رہا ہے، جس کے پرینام سوروپ اس کے ویشوک پربھتو میں گراوٹ دیکھی جا رہی ہے۔ کارکرم شرنکھلا کی انتیم کڑی میں ہم اس بارے میں کچھ تھنک ٹینک یا وچارکوں کے وچاروں سے آپ کو اوگت کروائیں گے۔
وش کے جن وچارکوں نے امریکی آدھیپتیہ کے پتن کے سمبندھ میں اپنے وچار ویکٹ کیے ہیں ان کی سنکھیا ادھک ہے، کنتو یہاں پر ہم کچھ چنے ہوئے اور مشہور وچارکوں کے وچار پیش کرنے جا رہے ہیں، جیسے فرید زکریا، نوام چامسکی، جان ایکن بیری، جیمس پیٹراس، ڈیوڈ رانے، آلفریڈ میکائے اور کرسٹوفر لین آدھی۔ پہلے ہم وچار پیش کر رہے ہیں فرید زکریا کے۔
دا پوسٹ امریکن ورلڈ کے لیکھک ایوم نو یتھارتھوادی سدھانتکار فرید زکریا نے سن 2008 میں اپنی پستک پرکاشت کی تھی۔ یہ وہ دور تھا جب وشو میں وشیش کر امریکہ میں مہان وتیہ سنکٹ چل رہا تھا۔ زکریا کا ماننا ہے کی امریکی ارتھویوستھا میں لگ بھگ 6% کی گراوٹ آئی ہے، جسے امریکہ کے لیے سن 1930 کے آرتھک سنکٹ کے بعد کا سب سے بڑا وتیہ سنکٹ مانا گیا ہے۔ فرید زکریا کا کہنا ہے کہ امریکہ کے اس آرتھک سنکٹ کے دشپربھاؤ اور آرتھک تتھا سینیہ شیتروں میں بھی دکھائی دیں گے۔
ان کا ماننا ہے کہ وش استر پر سنیکت راج امریکہ کی شکتی کے کم ہونے کے ساتھ ہی اس کے مقابلے میں ایک ان شکتی کا ادے ہوگا۔ یہ شکتی پشچمی نہ ہو کر پوروی ہو سکتی ہے، جو انتراشٹریہ سنتولن کو پربھاوت کرے گی۔ فرید زکریا کہتے ہیں کہ اب امریکی ورچوس کا دور سماپت ہو رہا ہے اور اب جو انتراشٹریہ ویوستھا سامنے آ رہی ہے اس میں سنیکت راج امریکہ کا نہ تو آرتھک ورچوس ہوگا اور نہ ہی جیو پولیٹکس ورچوس۔ اب اس کی سنسکرتی بھی پربھاوت نہیں کر پائے گی بلکہ اس کا پتن ہو جائے گا۔ اب ہم سب دوسروں کو ابھرتا ہوا دیکھ رہے ہیں۔
فرید زکریا کے انوسار اب ستا اور ارتھ ویوستھا کا ادھیکار دوسرے ہاتھوں میں جا رہا ہے۔ यह शक्तियां पूर्व से उभर रही हैं और अमेरिका विश्व पटल से दूर होता जा रहा है। CNN में विशेषज्ञ के रूप में काम कर चुके फरीद जकरिया मानते हैं कि 11 सितंबर की घटना और उसके बाद अमेरिका की ओर से पहले अफगानिस्तान और फिर इराक पर हमलों ने अमेरिकी साख को बट्टा लगाया और साथ ही अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप की नीतियों ने विश्व स्तर पर अमेरिकी पकड़ को बहुत कमजोर कर दिया। वे कहते हैं कि अंतर्राष्ट्रीय स्तर पर अमेरिका के पतन का एक कारण यह भी है कि उसने दूसरे महायुद्ध के बाद अपनी शक्ति का सदुपयोग न करके उसका दुरुपयोग किया।
इस बीच एक अन्य टीकाकार जॉन आई कैनबेरी कहते हैं कि इस समय एक महाशक्ति और एक ध्रुवीय व्यवस्था का पतन हो रहा है। इसी के साथ एक बहुध्रुवीय व्यवस्था विश्व पटल पर उभर रही है। वे कहते हैं कि अब अमरीकी काल का अंत हो रहा है और पश्चिमी नेतृत्व वाली शक्ति के स्थान पर पूर्वी नेतृत्व वाली शक्ति सामने आ रही है। इस परिवर्तन के केंद्र में चीन सबसे ऊपर दिखाई दे रहा है, अर्थात अब अमेरिका को चीन पीछे छोड़ता जा रहा है। अमेरिकी संचार माध्यम इसकी पुष्टि करते हुए दिखाई दे रहे हैं कि निकट भविष्य में चीन ही दुनिया की सबसे बड़ी आर्थिक शक्ति के रूप में सामने आने जा रहा है। इस हिसाब से अब अमेरिका के दिन लगते दिखाई दे रहे हैं।
इसी बीच बर्किंगहम विश्वविद्यालय के प्रोफेसर जेम्स पेट्रिस ने भी इस बारे में कई लेख लिखे हैं। उनके शोध कार्यों में से एक काम यह रहा है कि जेम्स पेट्रिस ने अमेरिका की विदेश नीति में ज़ायोनी लॉबी की भूमिका पर बहुत कुछ लिखा है। उनका ये मानना है कि ज़ायोनी लॉबी की ओर से डिक्टेट की गई नीतियों के कारण ही विश्व स्तर पर अमेरिका का पतन हो रहा है। पेट्रिस ने एक किताब लिखी जिसका शीर्षक है ज़ायोनिज्म, सैन्यवाद और अमेरिका का पतन। इस किताब में उन्होंने यह बताने का प्रयास किया है कि विश्व के विभिन्न क्षेत्रों विशेषकर मध्य पूर्व में अमेरिकी सैन्यवाद में ज़ायोनी लॉबी की कितनी महत्वपूर्ण भूमिका रही है।
जेम पेट्रिस इसमें बताते हैं कि अमेरिका की राजनीति में ज़ायोनी लॉबी के हस्तक्षेप के कारण किस प्रकार से उसका विश्व स्तर पर पतन होता जा रहा है। उनका मानना है कि दूसरे विश्व युद्ध की समाप्ति के बाद पश्चिमी यूरोप, जापान और जापान के बाद चीन तथा रूस ने अपनी आर्थिक संभावनाओं को उजागर करने के क्षेत्र में प्रयास आरंभ कर दिए। हालांकि इसी दौरान अमेरिका ने ज़ायोनी लॉबी के हितों के दृष्टिगत दुनिया में सैन्यवाद को विस्तार दिया। उनके हिसाब से अमेरिका जो क्षति हुई है वो ज़ायोनी लॉबी के कारण हुआ है, किंतु इसका लाभ ज़ायोनी शासन को पहुंचा है।
इलिनोइस यूनिवर्सिटी के प्रोफेसर डेविड रैनी ने भी अमेरिकी पतन के बारे में एक किताब लिखी है। उनकी किताब इस शीर्षक के अंतर्गत है, नया वैश्विक विकार और अमेरिका का पतन। उनका यह कहना है कि अमेरिका में सन 2008 में उत्पन्न होने वाले महा आर्थिक संकट के साथ ही संयुक्त राज्य अमेरिका के पतन की भूमिका प्रशस्त हो चुकी थी। वे कहते हैं कि पूंजीवादी व्यवस्था के लिए पहले भी संकट आते रहे हैं। डेविड रैनी के अनुसार वर्तमान परिवर्तन विश्व स्तर पर पूरी तरह से पूंजीवादी व्यवस्था को समाप्त कर देगा।
एक अमेरिकन थिंक टैंक बुर्किंग के एक शोधकर्ता रॉबर्ट कैगन के अनुसार उदारवादी व्यवस्था इस समय भीतर और बाहर दोनों ओर से ढह रही है। तेजी से ढह रही उदारवादी व्यवस्था के मुकाबले में अन उदारवादी व्यवस्था बढ़ रही है और सशक्त होती जा रही है। इस बारे में वे कहते हैं कि चीन तो पूर्वी एशिया पर अपना वर्चस्व चाहता है, जबकि रूस पूर्वी तथा केंद्रीय यूरोप पर नियंत्रण का इच्छुक है। इस बारे में ये दोनों देश अमेरिका तथा पश्चिम को बहुत बड़ी बाधा के रूप में देख रहे हैं। इसी बीच पश्चिम की इच्छा शक्ति कमजोर होती जा रही है।
अब यह वर्तमान अंतर्राष्ट्रीय व्यवस्था में अपनी भूमिका निभाने में स्वयं को सक्षम नहीं देख रहा है। संयुक्त राज्य अमेरिका का भी लगभग यही हाल हो चुका है। जैसा कि हम आरंभ में कह चुके हैं कि विश्व पटल पर पश्चिम की उदारवादी व्यवस्था का पतन सुनिश्चित है, जो इस समय बहुत ही स्पष्ट रूप में दुनिया को दिखाई दे रहा है। पश्चिम की उदारवादी व्यवस्था की विफलता ऐसी वास्तविकता है जो अंतर्राष्ट्रीय व्यवस्था में बहुत ही स्पष्ट ढंग से दिखाई दे रही है। इस व्यवस्था के नेता के रूप में अमेरिका स्वयं कमजोर पड़ता जा रहा है। वर्तमान समय में उसकी आर्थिक, राजनीतिक, सांस्कृतिक और वैचारिक शक्तियां घटती जा रही हैं। पुष्ट प्रमाणों और राजनीतिक पंडितों के साथ ही अमेरिका के अनुसंधानिक थिंक टैंक इस तथ्य को स्वीकार करने लगे हैं कि वर्तमान समय में अमेरिका बहुत ही जटिल परिस्थितियों में घिर चुका है। यही कारण है कि अंतर्राष्ट्रीय स्तर पर उसके वर्चस्व की समाप्ति और पतन को देखा जा रहा है।
दोस्तों, अंतर्राष्ट्रीय स्तर पर अमेरिका ने उदारवाद के हिसाब से आर्थिक मैदान में अपनी पैठ बना रखी थी। इसी के साथ उसने विश्व स्तर पर अपनी राजनैतिक पकड़ भी मजबूत कर रखी थी। पिछली एक शताब्दी के दौरान अमेरिका ने अंतर्राष्ट्रीय स्तर पर अपनी मजबूत पकड़ बनाए रखने के लिए कई युद्ध करवाए। इन युद्धों के माध्यम से अमेरिका ने आर्थिक एवं राजनीतिक दृष्टि से अंतर्राष्ट्रीय स्तर पर अपना वर्चस्व स्थापित किए रखा। दुनिया पर अपने वर्चस्व को सुदृढ़ बनाने के लिए संयुक्त राज्य अमेरिका ने उन देशों पर आर्थिक प्रतिबंध लगाए जो उसकी वर्चस्ववादी नीतियों का विरोध करते थे।
इसके अतिरिक्त उसने इसी काम के लिए संयुक्त राष्ट्र संघ में वीटो के अधिकार का भी खुलकर प्रयोग किया। अपने लक्ष्य को हासिल करने के लिए अमेरिका ने पूरी दुनिया में अपनी संस्कृति को भी फैलाया। इस काम को करने के लिए उसने संचार माध्यमों का बहुत ही व्यापक स्तर पर प्रयोग किया। इन सभी कामों से अमेरिका का मुख्य लक्ष्य था पूरी दुनिया पर अपनी चौधराहट को बनाए रखना, जो कि अब समाप्त हो रही है।
दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है। हमें अनुमति दीजिए। Thank you.